यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अन्तर्राष्ट्रिय युवा दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गरी उत्पादनसँग जोड्नुपर्नेमा राष्ट्रपतिको जोड। प्रतिनिधि सभाको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण र तालिबानी विद्रोहीहरूले एकपछि अर्को शहर कब्जा गर्न थालेकै बेला अफगानिस्तानमा नयाँ सेना प्रमुख नियुक्त। खाद्य प्रणालीमा रूपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। 22 अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल माध्यमबाट आयोजना गरिएको विशेष कार्यक्रममा श्रव्य दृश्य सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सामाजिक आर्थिक विकासमा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै स्वदेशमा नै रोजगारी सृजना गरी युवाहरूलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड़ दिनुभयो।
युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र सामाजिक आर्थिक प्रणाली नै अवरुद्ध हुन पुग्दछ। मुलुकको सामाजिक आर्थिक प्रणालीसँग जलवायु परिवर्तनको मुद्दा अभिन्न रूपले जोडिएको छ। जलवायु परिवर्तनका नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न युवा समुदायले विशेष पहल लिनु पर्दछ। उच्च व्यापार घाटालाई न्यूनीकरण गर्न युवालाई कृषि क्रान्तिमा सामेल गराउनु पर्दछ। खाद्य प्रणालीमा रूपान्तरणका लागि खाद्य वस्तुको उत्पादन, संरक्षण, वितरण र उपयोगमा युवाको नवीन सोचको प्रयोग हुन सके मानव स्वास्थ्य सुरक्षित हुनेछ। राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखी युवाको क्षमता विकासद्वारा उनीहरूमा रहेको सोच, ऊर्जा र साहसलाई भरपूर उपयोग गर्न सक्नुपर्दछ। दिगो विकासको लक्ष्य हासिल गर्न स्वदेशमै रोजगारीको सृजना गरी युवालाई उत्पादनसँग जोड्नु पर्दछ।
कार्यक्रममा लिखित सन्देश पठाउनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत नेपाल बनाउने सरकारको योजनामा हातेमालो गर्न युवाहरूलाई आग्रह गर्नुभयो। राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले उद्यमशीलताको विकास गरी युवाहरूलाई जोड्दै लैजान सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो। सरकारले 2072 सालमा युवा परिषद गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ। नेपालमा कुल जनसंख्याको 40.3% युवा रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमणबाट प्रभावित जनजीवन सामान्य बनाउन सहयोग पुग्ने गरी खोपको लक्षित समूह निर्धारण गरिने बताउनु भएको छ। राज्यमन्त्री श्रेष्ठले उमेर समूह, आर्थिक तथा शैक्षिक गतिविधिमा संलग्न व्यक्ति तथा संक्रमण दर उच्च रहेका क्षेत्रलाई प्राथमिकता दिए खोप कार्यक्रम सञ्चालन हुने बताउनुभयो। अहिले दैनिक करिब 2,00,000 जनालाई कोरोना विरूद्धको खोप लगाइएको जानकारी दिनुहुँदै राज्यमन्त्री श्रेष्ठले चैत मसान्तसम्ममा खोप दिन योग्य सबै नागरिकलाई खोप उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो। राज्यमन्त्री श्रेष्ठले नेपालका लागि आवश्यक करिब 5,50,00,000 मात्रा खोप प्राप्त हुने सुनिश्चितता समेत भइसकेको जानकारी दिनुभयो। उहाँले खोप अभियानलाई व्यवस्थित गर्न सरकारले खोप केन्द्रहरू थप गर्ने तथा किशोर किशोरीको समूहलाई उपलब्ध गराउन फाइजर र मोडर्नाको खोप ल्याउने तयारी भइरहेको बताउनुभयो। नेपाल सरकारसँग बढ़ीमा 25,00,000 मात्रासम्म खोप भण्डारण गर्ने क्षमता रहेको कारण प्राथमिकताका आधारमा विभिन्न चरणमा खोप दिने योजना बनाएको उहाँले बताउनुभयो। यसअगाडि संसदको शून्य समयमा बोल्नुहुँदै सांसद खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गर्नुभयो। सांसद गणेश सिंह ठगुन्नाले दार्चुलाको त्विन घटना छानबिन समितिको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गर्नुभयो। त्यस्तै सांसद झपट बहादुर रावलले कर्णालीको डुंगा दुर्घटनामा परि ज्यान गुमाउनेका आश्रित परिवार तथा घाइतेहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको स्ट्याण्डर्ड नाप र तौल 5 संशोधन विधेयक 2077 राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित पेश गर्नुहुने कार्यसूची रहेको छ। बैठक अहिले पनि जारी छ। अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन नदिने बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउनुहुँदै अर्थमन्त्री शर्माले सरकारको प्रमुख प्राथमिकता सबैजनालाई कोरोना संक्रमण विरूद्धको खोप लगाउनु भएकोले कुनै पनि हालतमा बजेटको कमी हुन नदिने बताउनुभयो। मन्त्री शर्माले सत्ता साझेदार दलहरूबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकताका आधारमा जनचाहनालाई सम्बोधन गर्न छिटै प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने बताउनुभयो।
आर्थिक वर्ष 2078-79 को आय र व्यय अनुमानको अध्यादेश प्रतिनिधि सभा समक्ष पेश गरिसकेको छ। प्रस्तुत अध्यादेशलाई सत्ता सहयात्री दलहरूको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा COVID-19 महामारीको कारण सृजित चुनौती समेतको संशोधन हुने गरी सुधार गर्न छिटै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु। खोपका लागि स्वास्थ्य मन्त्रालयसँग दैनिक छलफल भइरहेको छ। जी जति बजेट आवश्यक पर्छ त्यसको लागि अन्यत्रबाट बजेट निकालेर भए पनि त्यसको लागि पर्याप्त मात्रामा दिने कुरा प्रतिबद्धता अनुमति अर्थ मन्त्रालयले दिइसकेको छ।
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक उन्नतिका लागि उत्पादनमुखी राजस्व प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठकमा पार्टीको 14 महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कंग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कंग्रेसले 14 महाधिवेशन आगामी भदौ 16 19 गतिसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ। सो कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन यही साउन 12 गते, गाउँ नगरपालिका अधिवेशन साउन 16 गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन 20 गते तोकिएको थियो। क्रियाशील सदस्यता विवादका कारण कंग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित भएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट संचार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा हुनुभएका सचिव डाक्टर वैकुण्ठ अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै सचिव अर्यालले आम संचार, दूरसंचार र सूचना प्रविधिको क्षेत्रलाई समय सापेक्ष बनाई मन्त्रालयको उद्देश्य अनुसार सामूहिक सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसकारण चाहिँ अरू जति पनि क्रियाकलापहरू हुन्छन्, विकास निर्माणदेखि लिएर सामाजिक क्रियाकलापहरू, त्यसलाई चाहिँ आइटीको प्रयोगले कसरी सहज बनाउन सकिन्छ भन्ने कुरो चाहिँ त्यसमा छ। र त्यो डिजिटल फ्रेमवर्क, नेपाल फ्रेमवर्क जुन छ त्यसमा केही समय सापेक्ष सुधार गर्नुपर्ने छ भने त्यो पनि आवश्यक छ। अब टेलिकम्युनिकेसन सर्भिसको बारेमा मैले धेरै भनिराख्नुपर्छ जस्तो लाग्दैन। गुणस्तरीय र भरपर्दो बनाउन चाहिँ यसमा र समग्रमा चाहिँ मन्त्रालयको उद्देश्य प्राप्तिका लागि सामूहिक रूपमा जिम्मेवार भएर र सामूहिक रूपमा बद्धचित्त भएर अघि बढाउँ भन्ने मेरो आग्रहका साथ आजको स्वागतका लागि पुनः एकपल्ट
रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष समेत रहनुभएका सचिव अर्यालले आफ्ना लागि मन्त्रालय नयाँ भए पनि सूचना प्रविधि र संचार क्षेत्र नयाँ नभएकोले ई गभर्नेन्स र ई कमर्स आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। मन्त्रालय र मन्त्रालय माताहतका विभाग र निकायका प्रमुखहरूको सहभागिता रहेको कार्यक्रममा मन्त्रालयका सहसचिव डेलीराम शर्माले मन्त्रालय र मन्त्रालय अन्तर्गत रहेका विभाग तथा विभिन्न निकायबाट भइरहेका कार्यहरूबारे जानकारी गराउनुभयो। लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। प्रदेश प्रमुख अमित शेरजनले सरकार गठनका लागि दावी पेश गर्न अहिले 3 बजेसम्मको समय सीमा निर्धारण गर्नुभएको छ। यसका लागि नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दावी पेश गर्न लागेका छन्। हाल प्रदेशसभामा 80 सदस्य रहेकोमा बहुमतका लागि 41 सदस्य आवश्यक पर्ने हुन्छ। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान भिजुक्सेले सरकारले अधिकतम साझा कार्यक्रम पनि सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ। आज भक्तपुरमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष भिजुक्सेले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउँदा अधिकतम कार्यक्रम के हो त्यो पनि सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले आफ्नै उत्पादन नभएपछि देशको अर्थतन्त्र कमजोर हुँदै जानु स्वाभाविक भएको भन्दै मौलिक उत्पादन बढ़ाउँदै लैजानुपर्नेमा जोड़ दिनुभयो। पाल्पाका किसानहरू पछिल्लो समय वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन्। जंगली जनावरबाट अन्न बाली जोगाउन मुश्किल भएपछि त्यहाँका किसानहरूले उत्पादित उपजको बजारीकरण सहज हुने खालका वैकल्पिक खेती लगाउन थालेका हुन्। पाल्पाबाट संवाददाता विष्णु खनाल।
पाल्पा बंगनसकालीकी किसान पार्वती बस्याललाई अहिले हाई सन्चो छ। न त उहाँलाई मकै लगाएपछि दैनिक बारीमा बाँध थपाउने ड्यूटी गर्नु परेको छ, न त रातिको समयमा दुम्सी कुर्न अनिदो नै बस्नुपर्ने बाध्यता छ। बस्यालले बाँदर तथा दुम्सीले नोक्सान नगर्ने कुरिलोको खेती गर्नु भएको छ।
मकै छरिन्थ्यो, राम्रो हुन्थ्यो, बाँदरले रहन दिएन, जोगाउन सकिएन, त्यस कारणले यहाँ कुरिलो लाग्यो।
खेतबारीमा कृषकले लगाएको मकै, दलहन, फलफूल, तरकारी लगायतका खेती बाँदर, बनेल, मृग, हरिण जस्ता वन्यजन्तुले क्षति पुर्याएका कारण जिल्लाका किसानहरू वन्यजन्तुबाट जोगाउन सकिने र वन्यजन्तुले कम क्षति गर्ने वैकल्पिक बालीका रूपमा अहिले कुरिलोको व्यावसायिक रूपमा खेतीको शुरूआत गरेका छन्। किसान देवका बस्याल।
दुई रोपनी जग्गामा मैले कुरिलो र अखबरी खुर्सानी लगाएको छु, त्यसमा राम्रो प्रतिफल प्राप्त होला भन्ने आशा लिएको छु।
स्थानीय सरकार सहकारी र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहकार्यमा बंगनसकाली गाउँपालिकाको बराङ्दीमा कृषकहरूले व्यावसायिक रूपमा कुरिलोको खेती गरेको कृषकहरू बताउँछन्। वन्यजन्तुबाट कम कम क्षति हुने, उत्पादित वस्तु बढी मूल्यमा बिक्री गर्न सकिने भएकाले कुरिलो खेती गतिलो विकल्प बनेको र कृषकहरूमा नयाँ सिकाइको अनुभव भएको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भूषाल बताउनुहुन्छ।
सामूहिक नर्सरी गर्ने अभ्यासको शुरूआत गर्यौं, यसलाई आधुनिकरण गर्ने, कोदालोबाट खनिन्थ्यो भने अहिले मेसिनबाट यसको चाहिँ बिरुवा रोप्ने कामको शुरूआत गर्यौं। बजारको निम्ति कम्पनीहरू निजी व्यापारीहरूसँग पनि समन्वय सहकार्य गर्यौं।
बजारमा सजिलै बिक्री गर्न सकिने बाली लगाउन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ। हाल बनासकाली गाउँपालिका भित्र 80 जना कृषकहरूले व्यावसायिक रूपमा खेती गरेको बताउनुहुन्छ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना पाल्पाका प्रमुख दीपक भट्टराई।
हाम्रो क्षेत्र विस्तार कार्यक्रम र चकलाबन्दी कार्यक्रम मार्फत 100 रोपनी भन्दा बढी क्षेत्रफलमा चाहिँ कुरिलो खेती भएको छ र यो क्षेत्र भनेको पाल्पा जिल्लामा कुरिलो खेतीमा व्यावसायिकताको बामे सर्दै गरेको क्षेत्र हो।
वन्यजन्तुबाट हैरानी खेपेका पाल्पाका किसानलाई वन्यजन्तुबाट बाली जोगाउन वैकल्पिक खेती गतिलो विकल्प बनेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सुनसरीको कोशी गाउँपालिका चारमा आज जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी 55 वर्षीय रामे खङ खत्वे रहेको प्रहरीले जनाएको छ। वर्षा लागेसँगै पटक पटक आएको बाढ़ीले सिन्धुपाल्चोकमा नदी तटीय क्षेत्रमा बसोबास गर्ने मेलम्ची, हेलम्बु र पाँच पोखरीका धेरै नागरिक विस्थापित भएका छन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदी।
गत असार 1 गतेपछि आएको बाढ़ीले आफ्नो घर र खेतीयोग्य जमिन बगाएपछि हेलम्बु गाउँपालिका वडा नम्बर 4 का रूपाखेती लामिसाने बास बस्नको लागि काठमाडौँ जानुभयो। उहाँ जस्तै हेलम्बु र मेलम्चीका विस्थापित परिवारहरू अहिले सुरक्षित स्थानको खोजीमा भौतारिरहेका छन्। बाढ़ी प्रभावित रूपाखेती लामिसाने,
खेत त गयो, जग्गा जमिन गयो, घर पनि बस्न नसक्ने अवस्थामा पुग्यौँ। हामी आँगनबाट खोला हिँडिरहेछ, केही कमाई गर्ने ठाउँ पनि छैन, गाउँपालिकाले पनि केही ल्याइदिएन। हेलिकप्टरबाट हेर्न आउनुहुन्छ, उहाँहरूले के हेर्नुहुन्छ त्यो पनि थाहा छैन।
आफ्नो भएको घर जग्गा खोलाले बगाएपछि बाँकी रहेका र घरबाट झिक्न भ्याएका सामान बोकेर मानिसहरू अन्यत्र सर्न थालेका छन्। तीनै तहका सरकारका प्रतिनिधिहरू प्रभावित क्षेत्रमा पुगे पनि पीड़ितहरूले आश्वासन बाहेक अरू केही पाएका छैनन्। मेलम्ची 11 का बाढ़ी प्रभावित राजकुमार लामिछाने।
हाम्रो चाहिँ घर जग्गा सम्पत्ति भन्ने केही पनि छैन, लग्यो खोलाले। अब हामी कहाँ गएर बस्ने? आँगनमा खोलो हिँडिरहेको छ घरको जगबाट, र अब हामीलाई राज्यले केही गर्दै हुन्थ्यो, नत्र हामी बस्ने आधार केही पनि छैन।
सिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गरे पनि अहिलेसम्म यहाँका नागरिकले कुनै पनि लाभ लिन पाएका छैनन्। मेलम्ची 11 का सोम तामाङ गुनासो गर्नुहुन्छ।
धेरै घरहरू पल्टिरहेको छ, धेरै घरहरू कटान भइरहेको छ। काम नभइकन आश्वासनले मात्रै, उहाँहरूको बोलीले मात्रै चाहिँ सीमित रह्यो। केन्द्र सरकारले तत्काल बस्ती बचाउने कोसिस गरिदिनु भयो भने राम्रो हुन्थ्यो।
अहिले बाढ़ी प्रभावितलाई सुरक्षित स्थानमा सार्न र आगामी दशैंसम्ममा अस्थायी घरमा स्थानान्तरण गर्न स्थानीय सरकारले गृह कार्य अगाडि बढ़ाएको छ। बाढ़ी प्रभावितको लगत संकलन गरी घर निर्माणको लागि रकम वितरण कार्य छिट्टै अगाडि बढ्ने मेलम्ची नगरपालिकाका प्रमुख जम्मर रियाल बताउनुहुन्छ।
197 परिवारको चाहिँ हामीले लिस्ट बनाएर रेडियो मेलम्ची सहितका घरहरूलाई सिफारिश गरेर यिनीहरू अब लाभग्राही कायम हुँदैछन्। विपद प्राधिकरण मार्फत मेलम्ची वासीहरूले पहिलो पटक पुनस्थापनाको निम्ति भनेर 50,000 पैसा पाउनुहुन्छ। त्यसपछि घर बनाउनेहरूका निम्ति 5 लाख, घडेरी नहुनेहरूको निम्ति थप 3 लाखको निम्ति पनि छिट्टै उपलब्ध गराउने प्रयासमा हामी लागिरहेका छौँ।
तत्काल प्रभावितको गुनासो सम्बोधन भएमा उनीहरूले त्रसित र कष्टकर जीवन बिताउन पर्ने थिएन। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। तालिबानी विद्रोहीहरूले मुलुकका विभिन्न भाग कब्जा गरिरहेको बेला अफगान सरकारले सेना प्रमुख फेरेको छ। तालिबानीहरूले अहिलेसम्म 34 प्रान्तीय राजधानी मध्ये 9 कब्जा गरिसकेका छन्। कान्दाहार र घाजनीमा हिजो पनि भीषण संघर्ष भएको थियो। राष्ट्रपति अशरफ घानी तालिबानी विद्रोहीहरू विरूद्ध लड़िरहेका सेनालाई हौसला दिन उत्तरी मजारे शरीफ शहर पुग्नु भएको छ। अफगानिस्तानबाट अमेरिकी नेतृत्वको विदेशी फौज फिर्ता हुने निश्चित हुनासाथ केही सुसुप्त अवस्थामा बसेका तालिबानीहरू फेरि संग्रह लिन थालेका हुन्। अब अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। अन्तर्राष्ट्रिय युवा दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गरी उत्पादनसँग जोड्नुपर्नेमा राष्ट्रपतिको जोड़। प्रतिनिधि सभाको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकार र सदनको ध्यान आकर्षण र तालिबानी विद्रोहीहरूले एकपछि अर्को शहर कब्जा गर्न थालेकै बेला अफगानिस्तानमा नयाँ सेना प्रमुख नियुक्त। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।